الحمد لله الحمد لله وكفى وسلام على عباده الذين اصطفى اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد كلما ذكره الذاكرون وكلما غفل عن ذكره الغافلون رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقه قولي سبحانك لا علم لنا الا ما علمتنا انك انت العزيز الحكيم انك انت العليم الحكيم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ومن اياته ان خلق لكم من انفسكم ازواجا لتسكنوا اليها وجعل بينكم مودة ورحمة إن في ذلك لآيات لقوم يتفكرون صدق الله مولانا العظيم. آج 12 ربيع الأول کا دن ہے اور جمعہ کا دن ہے اور عصر کے بعد کا وقت ہے. حدیث پاک میں آتا ہے کہ جمعہ کے دن کچھ منٹ کچھ سیکنڈ ایسی ہوتی ہے کہ اس میں اللہ تعالیٰ سے جو دعا بھی کرو قبول ہو جاتی ہے. ہر جمعہ میں ایسی چند منٹ چند سیکنڈ آتی ہے کہ اس میں جو دعا بھی اللہ سے مانگو قبول ہو جاتی ہے. زیادہ تر صحابہ اور تابعین کا یہ کہنا ہے کہ وہ وقت عصر کے بعد ہوتا ہے, خاص طور پر سورج ڈوبنے سے پہلے پہلے. اس لیے ہم نے اپنے بہت سے بزرگوں کو دیکھا کہ وہ جمعہ کے دن عصر مغرب کے بیچ میں مسجد میں اعتکاف کر لیتے ہیں, دعا کرتے رہتے ہیں, ذکر کرتے رہتے ہیں. ایسا بھی دیکھا کہ صرف جمعہ کے دن عصر کی نماز لیٹ پڑھی جاتی ہے تاکہ عصر سے لے کر مغرب تک دعا میں رہنا آسان ہو جائے. روزانہ کے ٹائم ٹیبل سے 15-20 منٹ لیٹ جمعہ کو عصر پڑھتے ہیں, پھر سلام پھرا کے مغرب تک دعا میں ذکر میں مشغول لیتے ہیں. اس کا فائدہ یہ ہوتا ہے کہ وہ جو جمعہ کے دن قبولیت کی تھوڑی منٹیں آتی ہے, تھوڑی سیکنڈ آتی ہے, وہ ہمارے ہاتھ میں آ جاتی ہے, کام بن جاتا ہے. کہ کتنی ساری برکت آج جمع ہو گئی, جمعہ کا دن, عصر کی نماز کے بعد کا وقت اور 12 ربیع الاول. نبی کریم صلی اللہ علیہ وسلم اس ربیع الاول کے مہینے میں پیدا ہوئے اور ربیع الاول کے مہینے میں آپ کا انتقال ہوا. سوموار کا دن تھا ربیع الاول کے مہینے میں جب حضور کا انتقال ہوا. اور سوموار کے دن ہی پیدائش بھی ہوئی. پیدائش ہوئی تھی صبح صادق کے وقت پر, یعنی جب ہم سحری بند کرتے ہیں قریباً ایسے وقت میں نبی پاک صلی اللہ علیہ وسلم کی پیدائش ہوئی تھی مکہ المکرمہ میں, اور 63 برس کی عمر گزار کر کے سوموار کے دن ربیع الاول میں صبح لگ بھگ 9-10 بجے حضور کا انتقال ہوا. جب انتقال ہوا تو آپ کی پاک بیوی حضرت عائشہ رضی اللہ تعالی عنہا کا روم تھا, ان کے روم کے اندر حضور کا انتقال ہوا سوموار کے دن, اور نبی کی قبر انتقال کی جگہ پر ہی بنتی ہے, اسی لیے نبی پاک صلی اللہ علیہ وسلم کی قبر حضرت عائشہ کے روم میں ہی بنی. اسی لیے ہم جو مدینہ میں سلام پیش کرنے جاتے ہیں تو چاروں طرف جالی لگی ہوئی ہے, وہ جالی کے سامنے ہم سلام پڑھ گئے. تو یہ جالی سے جتنا حصہ کارڈن کیا ہے وہاں نبی پاک صلی اللہ علیہ وسلم کی پاک بیویوں کے چھوٹے چھوٹے روم بنے ہوئے تھے. اس روم کے اندر ایک روم حضرت عائشہ کا بھی تھا, اور اسی میں انتقال ہوا اور اسی میں قبر مبارک بنی ہے. اس لیے سامنے بقیع قبرستان ہے مدینہ میں, وہاں حضور کی قبر نہیں ہوئی, حالانکہ نبی پاک صلی اللہ علیہ وسلم کے زمانے میں بھی وہاں قبرستان تھا, اگرچہ اتنا بڑا نہیں تھا جتنا اب ہے, تھوڑا چھوٹا تھا, اب اس کے مقابلے میں بہت بڑا ہے. لیکن نبی کا جہاں انتقال ہوتا ہے وہیں قبر ہوتی ہے, اس لیے نبی پاک صلی اللہ علیہ وسلم کی قبر قبرستان میں نہیں بنی, بلکہ جہاں آپ کا انتقال ہوا حضرت عائشہ کا روم, اسی کے اندر حضور کی قبر مبارک بنائی گئی. ربیع الاول کی پہلی تاریخ سے لے کر 12 تاریخ تک بہت سے لوگ جہالت کے کام بھی کرتے ہیں, گھروں پر لائٹیں لگائیں گے اور 12 کو صبح کے اندر پٹاخے پھوڑیں گے دیوالی کی طرح. حالانکہ نبی پاک صلی اللہ علیہ وسلم کے دنیا سے جانے کے 100 سال تک صحابہ دنیا میں تھے. صحابی یعنی جنہوں نے نبی پاک صلی اللہ علیہ وسلم کو ایمان کی حالت میں دیکھا اور ایمان پر ان کا انتقال ہوا, وہ صحابی کہلاتے ہیں. صحابی کا درجہ اتنا اونچا ہوتا ہے کہ اس امت کے اندر نبی کے بعد سب سے اونچا درجہ صحابہ کا ہے. تو حضور کے انتقال کے بعد 100 برس تک صحابہ دنیا میں رہے, آخری صحابی 110 ہجری میں انتقال کر گئے, لیکن اس 100 برس کے زمانے کے اندر کسی ایک صحابی نے ربیع الاول کے مہینے کے اندر گھروں پر لائٹ نہیں لگائی. ربیع الاول کی 12 تاریخ کو جلوس نہیں نکالا, کسی صحابی نے نہیں نکالا. حالانکہ صحابہ سے بڑا حضور کا کوئی عاشق نہیں ہو سکتا. نبی پاک صلی اللہ علیہ وسلم کا جب انتقال ہوا تو ایک صحابی اپنی باڑی میں کام کر رہے تھے, انہوں نے دعا مانگی. جب ان کو باڑی میں خبر پہنچی کہ حضور کا انتقال ہو گیا تو وہیں باڑی میں دعا مانگی کہ اللہ جس آنکھ سے میں آپ کے نبی کو دیکھتا تھا وہ نبی تو دنیا سے چلے گئے, اب یہ آنکھ کس کام کی؟ یہ آنکھ تو آپ کے نبی کا نورانی چہرہ دیکھنے کے لیے تھی اور وہ نبی کا تو انتقال ہو گیا. اے اللہ, اب نبی کے بعد میں کسی کو آنکھ سے دیکھنا نہیں چاہتا ہوں. تو ہی باڑی میں کام کرتے کرتے وہ اندھے ہو گئے. خود دعا مانگی انہوں نے. کیسے صحابہ حضور سے محبت کرنے والے ہوں گے کہ حضور کو دیکھا دیکھا, اب حضور چلے گئے تو کسی کو دیکھنا نہیں ہے تو وہیں اندھے ہو گئے. کتنی محبت تھی صحابہ کو, ایسی محبت تھی کہ حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ تو رونے لگے رونے لگے رونے لگے, اتنا روئے اتنا روئے کہ کسی سے بات بھی نہیں کرتے, کھاتے بھی نہیں پیتے بھی نہیں, اتنا روتے تھے حضرت عثمان نبی پاک صلی اللہ علیہ وسلم کے انتقال پر. حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ ذرا دور تھے, وہاں سے آئے, پہلے دیکھا مسجد میں دو صحابہ رو رہے ہیں غم میں ہیں, اور حضرت عمر بھی دوسری حالت میں ہیں. جیسے کہتے ہیں نا کہ آدمی پر کوئی بڑا ٹینشن آتا ہے تو کچھ سمجھ نہیں پڑتی, حضرت عمر رضی اللہ تعالیٰ عنہ کی حالت ایسی ہو گئی کہ تلوار لے کے کھڑے ہو گئے. کوئی یہ مت بولنا کہ ہمارے حضور کا انتقال ہو گیا ورنہ تلوار سے مار ڈالوں گا. ہمارے حضور کا انتقال نہیں ہوا ہے, وہ تو اللہ کو ملنے گئے ہیں, ابھی آ جائیں گے, سارے منافقوں کو ختم کریں گے پھر حضور کا انتقال ہوگا. ایسی حالت بے قابو ہو گئے حضرت عمر رضی اللہ تعالیٰ عنہ. حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ آئے, سیدھے حضور کے روم میں گئے, چونکہ حضرت عائشہ آپ کی بیٹی ہے تو وہ جا سکتے, سیدھے روم میں گئے اور حضور کے نورانی چہرے پر سے چادر ہٹائی, حضور کی پیشانی کے اوپر بوسا دیا, چوم لیا حضور کو, اور پھر مسجد نبوی میں آئے اور منبر پر چڑھ گئے حضرت ابو بکر صدیق. جیسے حضرت ابو بکر صدیق رضی اللہ عنہ منبر کے اوپر چڑھ گئے تو سارے صحابہ دوڑے دوڑے آئے اور مسجد بھر گئے, چکار ہو گئے. ابو بکر کیا کہیں گے ابھی, یہ نازک وقت تھا, امت کو کم سنبھالنے کا, امت کو کنٹرول کرنے کا, کہ حضور کا انتقال ہو گیا اور اب پوری امت کو سنبھالنا ہے. تو ایسے وقت پر آدمی کی سمجھداری بہت کام کرتی ہے, آدمی خوشی میں اور غم میں بے قابو نہیں ہو جاوے. بے قابو ہونے سے کام بگڑ جاتا ہے. خوشی ہو کہ غم ہو, آدمی بہت ہمت میں رہے تو کام بن جاتا ہے. حضرت ابو بکر صدیق منبر پر آئے بیان کرنے کے لیے تو پورے مدینہ کے لوگ آ گئے, بھیڑ ہو گئے مسجد میں. حضرت عمر جو باہر تلوار لے کے کھڑے تھے وہ بھی تلوار نیچی کر کے چپ چاپ آ کے بیٹھ گئے, اور حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ انہوں نے قرآن کی آیت پڑھی, وما محمد الا رسول قد خلت من قبله الرسل افإن مات او قتل انقلبتم على اعقابكم ومن ينقلب على عقبيه فلن يضر الله شيئا. صحابی نقل کرتے ہیں کہ ابو بکر قرآن کی آیت پڑھ رہے تھے تو ہم کو ایسا لگ رہا تھا کہ لائیو اللہ کے یہاں سے آیت اتر رہی ہے, حالانکہ آیت تو غزوہ احد میں اتری تھی, 8 سال کا زمانہ تقریباً ہونے آیا, 7-8 برس پہلے آیت اللہ کے یہاں سے آ چکی تھی. لیکن ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ جب منبر پر کھڑے ہو کے پڑھ رہے تھے तो लगता ऐसा था कि डायरेक्ट अल्लाह के यहाँ से आयत उतर के आ रही है। अबू बकर सिद्दीक रदी अल्लाह अनहु ने जो आयत पढ़ी उसका मतलब ये, वमा मुहम्मदुन इल्ला रसूल, के मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के रसूल ही तो है। अफइम्मात औ कुतिलन कलबतुम अला आकाबिकुम, अगर इनकी मौत हो जाए या कोई दुश्मन इनको शहीद कर देवे तो क्या तुम इस्लाम से फिर जाओगे, इस्लाम छोड़ दोगे। वमन यनकलिब अला अकीबई फलन यदुरल्लाह शैआ, जो इस्लाम से निकल जाएगा अल्लाह का कोई नुकसान नहीं होगा, निकलने वाले का नुकसान होगा। फिर हजरत अबू बकर सिद्दीक रदी अल्लाह ताला उन्होंने सहाबा को कहा, मन कान याबुदु मुहम्मदन फइन्न मुहम्मदन कद मात, जो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की इबादत करता था वो सुन लेवे कि उनका इंतकाल हो गया। मन कान याबुदुल्लाह फइन्नहू हय्युन ला यमूत, और जो अल्लाह की इबादत करता था वो सुने कि अल्लाह जिंदा है, अल्लाह को मौत नहीं आएगी और कभी मौत नहीं आएगी अल्लाह ताला को। मतलब ये था कि हम तो अल्लाह की इबादत करते हैं, एक अल्लाह की बंदगी करते हैं, अल्लाह को मौत नहीं आई, आएगी नहीं। और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम एक टाइम के लिए दुनिया में आए थे, उनका टाइम पूरा हो गया और वो दुनिया से चले गए। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने अपनी जिंदगी के आखिरी दिनों में फरमाया था, मैं जा रहा हूं दुनिया से लेकिन तुम फिक्र मत करो, मैं दो चीज छोड़ के जा रहा हूं तुम्हारे लिए, अगर तुम उन दो चीजों को अमल में लाओगे, पकड़ लोगे, तो कभी तुम रास्ते से भटक नहीं जाओगे। दो चीजें छोड़ के जा रहा हूं तुम्हारे वास्ते, तरक्तु फीकुम अमरैन लन तदिल्लु इन तमस्सकतुम बिहिमा किताबुल्लाहि व सुन्नती। दो चीजें मैं दुनिया में तुम्हारे लिए छोड़ के जा रहा हूं, अगर तुम अमल करोगे तो कभी गुमराह नहीं होंगे, भटकोगे नहीं। एक चीज अल्लाह की किताब कुरान मजीद है, उसको सही पढ़ना, समझना और उस पर अमल करना, और दूसरी है मेरी सुन्नत, सुन्नत को सीखना और उसके ऊपर अमल करना, तो कभी तुम रास्ते से भटकोगे नहीं। ये बात हुजूर फरमा दे गए। इसलिए मुसलमान को कुरान सही पढ़ना है, सही समझना है, कुरान पर अमल करना है और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत पर अमल करना है, तो इंशाल्लाह कभी रास्ते से भटकेंगे नहीं। ये बात हुजूर फरमा करके गए। अब इस निकाह और शादी के बारे में भी हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अन निकाह मिन सुन्नती, निकाह तो मेरी सुन्नत है, मेरा तरीका है। एक हदीस में फरमाया, वा अतज़व्वजुन निसा, मैं भी औरतों से शादी करता हूं। हुजूर ने भी शादी की, हुजूर ने चार अपनी बेटियों की शादी कराई और खुद हुजूर ने भी शादियां की। तो फरमाया कि वह अतज़व्वजुन निसा, मैं भी औरतों से शादी करता हूं। फमन रज़िबान सुन्नती फलैसा मिन्नी, जो मेरी सुन्नत पर अमल न करे, छोड़ देवे, वो मेरी जमात में नहीं है। इसीलिए हुजूर की तमाम सुन्नत हमें सीखने की, जिसकी अपने जीवन में जरूरत पड़े, अपनी जिंदगी में जरूरत आवे, वो तमाम सुन्नतें सीखनी, उसके ऊपर अमल करना, तो हम नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के सच्चे उम्मती कहे जाएंगे। माशाल्लाह ये निकाह मस्जिद में हो रहा है, ये भी सुन्नत है। वज अलूहा फिल मसाजिद, मस्जिद में निकाह करो, तो मस्जिद में निकाह की सुन्नत जिंदा करो, अब लोगों में क्रेज हो गया है कि पार्टी प्लॉट पे निकाह करते हैं, हॉल बुक करा के निकाह करते हैं, मांडवे में निकाह करते हैं, तो सुन्नत नहीं अदा होगी। सुन्नत की बरकत मस्जिद में निकाह करने के अंदर, कि मस्जिद में निकाह करेंगे, कोई भी एक नमाज का वक्त तय कर लो, जोहर की नमाज, असर की नमाज, मगरिब की नमाज, ईशा की नमाज, चाहे तो फजर में निकाह करो, कोई भी एक नमाज का वक्त तय करके नमाज के बाद निकाह करो, तो मस्जिद भी मिलेगी और नमाज की बरकत भी मिलेगी। हदीस में आता है कि नमाज के बाद दुआ कबूल होती है, तो मस्जिद और नमाज के बाद का वक्त, तो कितनी बरकत होगी वो निकाह में, वो दो निकाह कबूल हो जाएगा। इसीलिए ये करने की जरूरत है। एक और खास बात मैं आपको बतलाऊं, अभी निकाह होवे तो दूल्हे को मुबारकबादी दो, ये भी सुन्नत है, और घर में दुल्हन को मुबारकबादी दो। जो महरम मर्द है, भाई है, चचा है, अब्बा है, मामू है, ये महरम मर्द है, वो दुल्हन को मुबारकबादी भी देवे और औरतें भी दुल्हन को मुबारकबादी देवे। ये मुबारकबादी देना सुन्नत अमल है, ये देना चाहिए। लोग निकाह में आते हैं, शादी में आते हैं, पहले खाने की फिक्र करते हैं, कोई मुबारकबादी नहीं देता। जो सुन्नत अमल है वो करना चाहिए। और कैसे मुबारकबादी देंगे, हदीस में उसके शब्द भी आए, अल्फाज भी आए, बारकल्लाहु लक व बारक अलैक व जमा बैनकुमा फी खैर, बारकल्लाहु फीकुमा व अलैकुमा व जमा बैनकुमा फी खैर। ये दुआ देनी चाहिए दूल्हे और दुल्हन को। चलो जब तक अरबी में दुआ नहीं आती वहां तक गुजराती में दो, अल्लाह तुम्हारा जीवन में बरकत आपे, तुम्हें बंदे पति पत्नी ने अल्लाह बरकत वालू जीवन आपे, तुम्हारी औलाद में, तुम्हारी नस्लों में अल्लाह बरकत आपे। गुजराती में दुआ दो, उर्दू में दुआ दो, अरबी में दुआ दो, सुन्नत अदा करो। ये मुबारकबादी देना सुन्नत अमल है। फिर एक बात और बता दूं, हम लोग आमतौर पर निकाह के मौके पर वलीमे की दावत खाते हैं, दूसरा खाना खाते हैं, तो खाना खाने के बाद जिसने खाना खिलाया उसको भी दुआ देना सुन्नत है। जिसने खाना खिलाया उसको भी दुआ देनी चाहिए। आज समझो लोगों में ये दुआ तो बिल्कुल खत्म ही हो गई, ये सुन्नत तो जनाजा ही निकल गया। समझो 500 आदमी की दावत देवे तो एक आदमी भी मजमे में दुआ देने वाला नहीं उठता है। आएंगे, खाएंगे, हाथ धोएंगे, बातें करते हुए जाएंगे, मीठू ओछू तो मरचू वधारे हो तो बातें करते हुए निकल जाएंगे, दुआ नहीं देंगे। सुन्नत है कि खाने के बाद जिसकी तरफ से दावत है उसकी मुलाकात करो और दुआ दो। क्या दुआ दोगे? अल्लाहुम्मा तइम्मना तमना वस्की मन सकाना, अल्लाह जिसने हमको खिलाया आप भी उनको खिलाओ, जिसने हमको पिलाया आप भी उनको पिलाओ, अकलत आम कुमुल अबरार वसल्लत अलैकुमुल मलाइका व अफ्तर इंदकुमुस साइमून। नेक लोग तुम्हारा खाना खाते रहे, रोजदार तुम्हारी यहाँ इफ्तार करते रहे, और फरिश्ते तुम्हारे लिए रहमत की दुआ करते रहे। ये दुआ देनी चाहिए जिसने खाना खिलाया। वो बेचारे ने लाखों रुपये खर्च करके दावत दी, तो कम से कम तुम खा के दुआ तो दो, हाथ धो के निकल के चले, कितनी बड़ी बद अखलाकी की बात है। दूसरी दुआ भी है रिवायतों में आई, अल्लाहुम्मा बारिक लहुम फीमा रज़क़तहुम वरज़ुक़हुम वआफ़ीहिम वरहमहुम, अल्लाह ये खिलाने वाले की रोजी में बरकत दो, उन पर रहम करो, उनको आफियत दो। ये सुन्नत जिंदा करो। आज ये सब सुन्नत हमारी यहाँ नहीं है, इसीलिए आज से शुरुआत करो। ये 12 रबीउल अव्वल, जुमा का दिन, असर की नमाज का वक्त, निकाह के बाद सब दूल्हे को मुबारकबादी दो और घरों में खबर भेजो कि दुल्हन को मुबारकबादी देवे, औरतें देवे मुबारकबादी, महरम मर्द देवे, और दावत खाकर के भी दुआ देनी चाहिए। ये भी नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की मुबारक सुन्नत है। अल्लाह ताला हम सबको सुन्नतों को जिंदा करने की तौफीक अता फरमाए। زندگیوں میں سنت اپنانے کی توفیق عطا فرمائے، اور اللہ تعالیٰ سنت سیکھ کر سنت پر عمل کرنے والا بنا دے وے. وآخر دعوانا الحمدللہ رب العالمین.